घटना विश्लेषण र विचार शुक्ल फाटा समाचार। नमस्कार, शुक्ल फाटा क्षेत्रीय समाचारमा तपाईलाई स्वागत छ। म ओम प्रकाश पाण्डे। शुक्ला फाटा एफएम 99.4 मेगाहर्ज, बारासिङ एफएम 102.2 मेगाहर्ज, बझाङको साइपाल एफएम 110.6 मेगाहर्ज, बझाङकै सेती सामुदायिक एफएम 93.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्र मोबाइल एप्सबाट संसारभर सुन्न सकिने शुक्ला फाटा समाचारमा हामी प्रस्तुत गर्छौँ। सुदूरपश्चिम प्रदेश सरकारद्वारा प्रदेश आर्थिक नियमावली 2076 स्वीकृति प्रदान। राजस्व सङ्कलनमा केन्द्र सरकार लचिलो नबने सङ्घीयता धान्न प्रदेश सरकारलाई गाह्रो हुने मन्त्री बोहराको भनाई। आज विश्व प्रेस स्वतन्त्रता दिवस विभिन्न कार्यक्रम गरी मनाइयो। रोटीका विभिन्न स्थानमा खानेपानीको हाहाकार। सङ्घीय सरकारद्वारा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक। नेपालमा लगानी मैत्री वातावरण भएको प्रधानमन्त्रीको जोड। र सुदूरपश्चिम प्रदेश स्तरीय दोस्रो मेयर कप पुरुष खुला भलिबल प्रतियोगिता कञ्चनपुरको भीमदत्त नगरपालिकामा सुरु।
कहिले?
अहिले त नै।
अनि कहिले? अहिले नै।
अझै सुरसार छैन।
अनि कहिले त?
अहिले त नै।
हैन, अनि कहिले त?
अहिले त नै।
अनि कहिले हो त?
कहिले हो त? अनि
अहिले त नै।
कति सोध्या होलान्?
आ बुढा, सोध्ने सोध्दै गर्छन्। हाम्रो योजना छँदैछ। लैन,
सोध्नेले सोध्दै गर्छन्, तर पहिले आफ्नो सपना पुरा गरेर मात्र नयाँ सपनाको जन्म दिउँ। उपयुक्त समयमा बच्चा जन्माउनको लागि परिवार नियोजनका साधन प्रयोग गरौँ। आफूलाई उपयुक्त हुने परिवार नियोजनका साधनबारे परामर्श लिन स्वास्थ्य संस्था जाउँ।
राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र USAID र सुआहारा
भन्छिनामा परिवारकै स्वास्थ्यका लागि।
अब समाचार क्रम विस्तारमा। सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश आर्थिक नियमावली 2076 स्वीकृति प्रदान गरेको छ। मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयमा आज बसेको सुदूरपश्चिम प्रदेश सरकारको मन्त्री परिषद बैठकले उक्त प्रस्तावलाई स्वीकृति दिएको हो। बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रालयले उक्त प्रस्ताव पेश गरेको थियो। यस्तै बैठकले बहुवर्षीय ठेक्का बन्दोबस्त सम्बन्धीको निर्देशिका 2075 पनि स्वीकृति दिएको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाहले जानकारी दिनुभयो। उहाँका अनुसार यसका अलावा बैठकले प्रदेश लोकसेवा आयोग गठन, काम कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्ने निर्णय गरेको छ। उक्त विधेयक मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयले तयार पारेको भए पनि संसदमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय मार्फत आगामी प्रदेश सभामा पेश गरिने जनाइएको छ। प्रदेश सभाबाट विधेयक पास भएपछि प्रदेश लोकसेवा आयोग गठन गर्न बाटो खुल्ने मन्त्री शाहले बताउनुभयो। राजस्व सङ्कलनमा केन्द्र सरकार लचिलो नबने सङ्घीयता धान्न प्रदेश सरकारलाई गाह्रो हुने सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर पोखराले बताउनु भएको छ। आज शुक्रबार प्रेस क्लब धनगढीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बोहराले यस्तो बताउनु भएको हो। चालु आर्थिक वर्षमा आफूहरूले 1,30,00,000,00,000 राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको भए पनि चालु आर्थिक वर्षमा प्रदेश सरकारले 80,00,00,000,00,000 रकम मात्र राजस्व सङ्कलन गर्न सक्ने उहाँले बताउनुभयो। जनप्रतिनिधिले निहित स्वार्थभन्दा जनताको सेवामा लागे मात्र सङ्घीयता सफल हुने, नत्र सङ्घीयता नै असफल बन्न सक्ने उहाँको भनाइ छ। यस वर्ष कानुन अभावका कारण न्यून मात्रामा बजेट खर्च भएको भन्दै मन्त्री बोहराले आउँदो वर्ष अपेक्षित मात्रामा बजेटको खर्च हुने बताउनुभयो। गत वर्ष आएको 25,06,00,00,000,00 रकममा प्रदेश सरकारको 9 महिनामा 15% मात्र पुँजीगत बजेट खर्च गर्न सकेको छ। तर भौतिक प्रगति भने त्यसको दोब्बर भएको मन्त्रीले बताउनुभयो। वर्षको अन्त्यसम्म 60% पुँजीगत बजेट खर्च हुने प्रदेश सरकारको अनुमान रहेको छ। अर्थमन्त्री बोहराले यो अनुमान प्रारम्भिक भएको बताउँदै पुँजीगत बजेट योभन्दा बढी हुन सक्ने बताउनुभयो। आगामी वर्ष 2076-77 बजेटका लागि प्रदेश सरकारले तयारी र छलफल थालिसकेको मन्त्री बोहराले बताउनुभयो। कानुन र कर्मचारी अभावका कारण यो वर्ष आर्थिक प्रगति गर्न नसकेको भन्दै उहाँले आउँदो वर्ष भने अपेक्षित रूपमा आर्थिक प्रगति हुने बताउनुभयो। कैलालीमा निर्माणाधीन धनगढी अन्तरिया 6 लेन सडक धुलामी हुँदा सर्वसाधारणले साथ बेहोर्नु परेको छ। क्राबेल गरिएको 6 लेन सडक सवारी साधन गर्दा उड्ने धुलोले सडकमा आउजाउत गर्ने र सडक आसपास बसोबास गर्ने स्थानीयले शास्ति बिहोर्नु परेको हो। छ लेन सडक अन्तर्गत धनगढी मोहनापुलदेखि अत्तरियासम्म एसकीको कालोपत्रे भत्काएर हाल ग्राभेल गर्ने काम भइरहेको छ। सडकको चौडाइ पनि बढाएर 32 मिटर पुर्याइएको छ। ग्राभेल बिछाएको सडकमा सवारी साधन गर्दा वातावरण धुलामय हुने गरेको स्थानीय खगेन्द्र अवस्थीले बताउनुभयो। गर्मी मौसममा धुलैधुलो हुँदा दैनिक सयौं सर्वसाधारणले शास्ति बिहोर्नु परेको उहाँको भनाइ छ। दुई तिनवटा ठुला सवारी साधनसँगै उड्दा उड्ने धुलोले कुहिरो लागे जस्तो देखिने गरेको उहाँले बताउनुभयो। छलेन सडकमा दैनिक सयौं विद्यार्थी, सर्वसाधारण र सवारी साधन ओहोरदोहोर गर्ने गर्दछन्। तर धुलो नउड्ने गरी काम गर्नेतर्फ सरकारवाला निकाय र निर्माण कम्पनीको ध्यान जान नसकेको स्थानीयको गुनासो छ। धनगढीका केही युवाहरूले आयोजना कार्यालय पुगेर धुलो न्यूनीकरण गरेर काम गर्नका लागि र निर्माणलाई तीव्रता दिनका लागि आग्रह गरेका छन्। एक हप्ताभित्र धुलो न्यूनीकरण नगरे आन्दोलन गर्ने उनीहरूले चेतावनी समेत दिएका छन्। सडक निर्माणका क्रममा उड्ने धुलोले जनजीवन नै प्रभावित हुने गरेकोले धुलो न्यूनीकरण गरी काम गर्न र निर्माणलाई तीव्रता दिनका लागि आग्रह गरिएको स्थानीय मदन भट्टले बताउनुभयो। धुलो न्यूनीकरण गर्न आयोजना कार्यालय र सम्बन्धित निर्माण व्यवसायहरूलाई आग्रह गरिएको उहाँले बताउनुभयो। धुलो उड्न नदिन दैनिक 4-5 पटक पानी हाल्नुपर्ने माग युवाहरूले गरेका छन्। आयोजना निर्माणमा ढिलो भइरहेकाले पनि लामो समयसम्म शास्ति बिहोर्नु परिरहेको स्थानीयवासीको दुखेसो छ। छलेन सडक आयोजना कार्यालय धनगढीका इन्जिनियर खगेन्द्र शाहीले सडक धुलामी हुँदा शास्ति भएको गुनासो दैनिक चसो कार्यालयमा आउने गरेको बताउनुभयो। ट्याङ्करबाट सडकमा नियमित पानी हाल्ने गरिए पनि धुलो कम गर्न नसकिएको उहाँले बताउनु भएको छ। करिब 1,68 करोडको लागतमा रहेको छलेन सडक प्रदेशकै महत्त्वपूर्ण आयोजना हो। कैलालीको धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष 2076-77 वर्षको योजना छनौटका लागि वैशाख 26 गतेबाट ओडा भेला सञ्चालन गर्ने भएको छ। योजना छनौट प्रक्रियालाई अघि बढी सहभागितामूलक बनाउन र स्थानीय तहको वार्षिक योजना तथा बजेट तर्जुमा दिग्दर्शन 2074 परिमार्जितलाई अवलम्बन गर्न सबैवटा कार्यालयलाई निर्देशन दिएको नगर प्रमुख निरपबहादुर ओडले बताउनुभयो। वडा भेलाको प्रभावकारिता बुझ्न अनुगमन गरिने नगर प्रमुख ओडले बताउनुभयो। कुनै पनि योजना छनौट जनताको आवश्यकता र अर्थपूर्ण सहभागितामा हुनुपर्ने उहाँले बताउनुभयो। धनगढी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद सापकोटाका अनुसार 2076 साल वैशाख 26 गते वडा नम्बर 1, 2, 3, 4 र 5 वडा भेला, वैशाख 27 गते वडा नम्बर 6, 7, 8, 9 र 10 वडा भेला सञ्चालन हुनेछ। त्यसै गरी वडा नम्बर 11, 12, 13, 16 र 17 वैशाख 28 गते र 14, 15, 18 र 19 वैशाख 29 गते वडा भेला सञ्चालन गर्ने जनाइएको छ। आज विश्व प्रेस स्वतन्त्रता दिवस। पत्रकारका विभिन्न सङ्घ सङ्गठनहरूले विविध कार्यक्रमको आयोजना गरेर आज प्रेस स्वतन्त्रता दिवस मनाएका छन्। यसै गरी आज कञ्चनपुरको महेन्द्रनगरमा पनि विविध कार्यक्रम गरी विश्व प्रेस स्वतन्त्रता दिवस मनाइएको छ। आज बिहान पत्रकार महासङ्घ शाखा कञ्चनपुरको आयोजनामा प्रभात फेरी निकालिएको थियो। साथै महाकाली अञ्चल अस्पतालमा रहेका बिरामीहरूलाई फलफुल वितरण तथा रक्तदान समेत गरिएको पत्रकार महासङ्घ कञ्चनपुर शाखाका अध्यक्ष विष्णु अवस्थीले जानकारी दिनुभयो। 9 जना पत्रकारहरूले 9 पोइन्ट रक्तदान समेत गरेका थिए। हरेक वर्षको मे महिनाको 3 तारिकमा विश्वभरि सञ्चारका माध्यमहरूले स्वतन्त्रताका मुद्दा, मापदण्ड र महत्त्वको विषयमा पैरवी र बहस गर्दै समाचार सङ्कलनका क्रममा चुखीमा परेका र ज्यान गुमाएका पत्रकारहरूको योगदानलाई सम्झना र सम्मान गर्दै प्रेस स्वतन्त्रता दिवस मनाइँदै आएको छ। सन् 1993 संयुक्त राष्ट्र सङ्घीय महासभाले अनुमोदन गरेपछि यस दिन संसारभरि प्रेस स्वतन्त्रता दिवस मनाउन थालिएको हो। तर संविधानले नै प्रेस स्वतन्त्रता दिएका बेला वर्तमान सरकारले भने प्रेसप्रति कठोर व्यवहार देखाएको संचारकर्मी तथा पत्रकारहरूको गुनासो रहेको छ। उनीहरूले समाचार लेखेकै भरमा पत्रकारलाई कारागार धन्ने प्रचलनको अन्त्य हुनुपर्ने माग गरेका छन्। थप जानकारी सुनौ यो रिपोर्टबाट।
आज मे 3 अर्थात् विश्व प्रेस स्वतन्त्रता दिवस। सुदूरपश्चिममा पनि पत्रकार र पत्रकार महासङ्घको अगुवाईमा विभिन्न कार्यक्रम गरी मनाइएको छ। नेपालको संविधानले नै प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेको भए पनि अहिले पनि आफूहरूले पुनः प्रेस स्वतन्त्रताको अनुभूति गर्न नसकेको पत्रकारहरूको गुनासो छ। उनीहरूले समाचार लेखेकै भरमा पत्रकारलाई जेल हाल्ने कुप्रथाको अन्त्य हुनुपर्ने बताएका छन्। गएको 1 वर्षको अवधिमा नेपालमा 227 वटा पत्रकारमाथि आक्रमणका घटना भएको जनाइएको छ। यता प्रदेशमा पनि विभिन्न नाममा प्रदेश सरकारका प्रतिनिधिहरू र कर्मचारीहरूबाट पत्रकारमाथि दमन गर्न खोजिएको पत्रकारहरूले बताएका छन्। पत्रकार महासंघ कैलाली अध्यक्ष जगत साउद,
सरकारले पछिल्लो पटक ल्याएको जुन प्रेस सम्बन्धी कानुन छ, यो नियम त्यसलाई परिवर्तन गर्नुपर्छ भन्ने पत्रकार निरन्तर दबाब दिइरहेको छ। यसै सन्दर्भमा पत्रकार महासंघ केन्द्रको परिपत्र अनुसार 18 गतेदेखि हामी 20 गतेसम्म विभिन्न चरणबद्ध कार्यक्रम गरेका छौँ। पत्रकार महासंघ अहिले पनि प्रेस स्वतन्त्रताका लागि लडिएको अवस्था छ। नेपालको संविधानमा पुनर्प्रतिनिधित्व भनिए पनि
पक्षमा पत्रकारहरूले पुर्याएको योगदान अद्वितीय रहेको भन्दै उहाँ मुलुकमा लोकतन्त्र स्थापना भएको लामो समय बितिसक्दा समेत राज्यले अझै पत्रकारहरूको भौतिक सुरक्षा र व्यावसायिक हकमा ध्यान नपुर्याएको बताउनुहुन्छ। तर यता सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहरा भने प्रदेश सरकार संचार जगत प्रति गम्भीर रहेको बताउनुहुन्छ। उहाँ आगामी बजेटमा संचार कर्मी तथा पत्रकारहरूका लागि पनि प्रदेश सरकार प्याकेज नै ल्याउने योजनामा रहेको प्रतिबद्धता समेत जनाउनुहुन्छ।
प्रेस स्वतन्त्रता सम्बन्धमा प्रदेश सरकार गम्भीर छ र प्रेसको उच्च सम्मान गर्दछ र गर्नु पनि पर्छ। विशेष गरेर आगामी आउने बजेटमा प्रेसको लागि विशेष प्याकेज पनि ल्याएर आउँछु र मेरो मन्त्रालयले पनि उत्कृष्ट आर्थिक लेख, आर्थिक खोज पत्रकारिता र आर्थिक विषयसम्म लेख्ने मान्छेलाई हामी पुरस्कार गर्ने व्यवस्था पनि हामी गर्छौँ र प्रेसलाई कुनै पनि हालमा प्रेसको मान मर्दन हामी हुन दिन्न। तपाईँको चाहिँ नि जनतासँग पुग्नुको लागि हामी प्रेसलाई विशेष गरेर सम्बोधन गर्ने किसिमले कार्यक्रम ल्याएर अगाडि बढ्छौँ।
प्रतिपक्षी दलका नेता तथा प्रदेश सभा सदस्य डाक्टर रणबहादुर रावल भने प्रदेश सरकारको सम्बन्ध पत्रकारसँग सुमधुर बनेको भए पनि पत्रकारसँग गर्ने व्यवहार धम्कीपूर्ण रहेको बताउनुहुन्छ।
सुदूरपश्चिम सरकारले पत्रकारिताको सन्दर्भमा भेटघाटको चाहिँ निकै राम्रो बढाएको देखिन्छ, तर विभिन्न समयमा पत्रकारितालाई दिनुपर्ने जो टेवा हो, पत्रकारले उठाएका कुराहरू जति संवेदनशील कुराहरू उठाएको हुन्छ त्यसलाई त्यति सिरियसली लिएको देखिँदैन। अहिलेको सरकारले राज्यको यो चौथो अङ्ग हो भन्ने सन्दर्भमा त्यति सिरियस चासो देखाएको देखिँदैन, जसको स्वरूप पत्रकारहरूले मागेका सूचनाहरूको सन्दर्भमा धेरैचोटि मुख्यमन्त्री कार्यालयका सचिवहरू भनौँ, जिम्मेवार साथीहरूले, मन्त्रीहरूले चाहिँ एकदमै सिरियसली लिएको देखिँदैन। उल्टो चाहिँ धम्काएको, उल्टो चाहिँ दुःख दिएको कुराहरू हामीले प्रष्ट बुझेका
छौँ। उहाँ पत्रकारले उठाएका मुद्दा र समस्यालाई प्रदेश सरकारले सकारात्मक लियो भने प्रदेशको समृद्धि र विकासका लागि बल पुग्ने बताउनुहुन्छ। संचारका माध्यमहरूले स्वतन्त्र र निष्पक्ष समाचार सम्प्रेषण नगरिदिँदा प्रजातन्त्र अनि सूचनाको अधिकारमा समेत धक्का पुग्ने भन्दै उहाँ पत्रकारहरूलाई पनि सत्य तथ्यमा आधारित वस्तुनिष्ठ समाचार सम्प्रेषण गर्न आग्रह गर्नुहुन्छ। विश्वभरि संचारका माध्यमहरूको स्वतन्त्रताका मुद्दा मापदण्ड र महत्वको विषयमा पैरवी अनि बहस गरिँदै समाचार संकलनका क्रममा जोखिममा परेका र ज्यान गुमाएका पत्रकारहरूको योगदानलाई स्मरण र सम्मान गर्दै शुक्रबार विश्व प्रेस स्वतन्त्रता दिवस मनाइएको हो। शुक्ला फाटा समाचारका लागि निर्मला खगायत धनगढी।
समाचारमा अब पालो भएको छ श्रोता विचारको। प्रेस स्वतन्त्रताको पूर्ण कानुन भयो जस्तो लाग्छ भनेर आज हामीले तपाईँको विचार बुझेका छौँ। सुनौ श्रोता विचार।
विश्व स्वतन्त्र दिवस छ, स्वतन्त्र रूपमा चाहिँ आफ्नो यो मैदानमा अथवा आफ्नो क्षेत्रमा कार्य गर्न पाएको छौँ कि छैनौँ भन्ने सन्दर्भमा होनार युवा पत्रकार जुन अर्जुन गिरीमाथि समाचार लेखकै भरमा उहाँलाई ठुनछेक गर्ने काम भयो र उहाँलाई देशभरि 77 जिल्लामा नेपाल पत्रकार महासंघको नेतृत्वमा आन्दोलन अहिलेसम्म पनि जारी रहेको छ र विश्व स्वतन्त्र प्रेसका बारेमा उहाँलाई देशभरि आन्दोलन भएपछि उहाँलाई चाहिँ छोडिएको छ भन्ने हो भने अहिले पनि खुल्ला साथ स्वतन्त्रका रूपमा चाहिँ पत्रकारहरूले काम गर्ने अवस्था अझै पनि सृजना नभएको मेरो भनाइ छ।
लखन चौधरी, आज प्रेस स्वतन्त्रता दिवस हो है, पत्रकारगणका लागि प्रेस जगतका लागि महत्वपूर्ण दिन हो है। वास्तवमा प्रेस स्वतन्त्रता बाँकी नै हो है, उचित चाहिँ एकदम महत्वपूर्ण विषय हो है। चाहे कि प्रेस स्वतन्त्रता नै रहे त मिडिया कर्मी हुँ मजासे काम गरे नै सिक, एक अलग राज्य एकदम जिम्मेवारी बोट करे पर्न जरुरी रह। प्रेस स्वतन्त्रता है अंकुश लगाइन काम, पन मुठी मिले न काम, राज्य से बेला बखत फिटी आयल बाबा है।
प्रेस स्वतन्त्रता विभिन्न कुरामा कार्यान्वयन भएको या नभएको जस्तो अहिले पछिल्लो रूपमा कानुन निर्माणको रूपमा रहेको हुनाले पनि अहिले पूर्ण रूपमा यसको पालना र कार्यान्वयन नभएको जस्तो लागिरहेको छ। प्रेस स्वतन्त्रतामाथि विश्वास गरेर नेपाल सरकारले दुईटाले जिम्मेवारी भएर यसलाई कार्यान्वयन गराउन सक्छ भन्ने मलाई लाग्छ।
प्रेस स्वतन्त्रता कुनै पनि राज्यको लागि र कुनै पनि सङ्घ संस्था चाहे कुनै पनि आम नागरिकको लागि चाहिँ एउटा चाहिँ के अरे स्वतन्त्र हुने विषय हो र यो प्रेस स्वतन्त्रताको लागि नेपालको लागि चाहे विश्वमा होस् चाहे नेपालमा होस् धेरै सङ्घर्षहरू लामो सङ्घर्ष भएको छ र अहिले चाहिँ खास गरी प्रेस स्वतन्त्रता भएको छ भन्ने कुरामा चाहिँ हामी चाहिँ केमा हुनुपर्छ भने 2072 सालको जुन संविधान आयो जुन संविधानले चाहिँ हामीलाई चाहिँ प्रेस स्वतन्त्रताको लागि चाहिँ पूर्ण हक दिएको छ। अब यसलाई चाहिँ कार्यान्वयनतिर चाहिँ अब राज्यले चाहिँ कतिको कार्यान्वयन गरेको छ र राज्यमा भएका सम्पूर्ण अङ्गहरूले चाहिँ कतिको कार्यान्वयन गरेको छ भन्ने कुरा मात्र चाहिँ हामीले मूल्याङ्कन गर्ने कुरा हो। तर संविधानले चाहिँ हामीलाई अधिकार दिएको छ, कार्यान्वयनको दिशातिर अगाडि बढिरहेको छ, अझ यसलाई चाहिँ पूर्ण रूपमा चाहिँ अगाडि बढाउनको निम्ति चाहिँ तीन तहको सरकार छ जो अहिले चाहिँ केन्द्र प्रदेश र स्थानीय तह सबै मिलेर चाहिँ प्रेस स्वतन्त्रतालाई अगाडि बढाउनुपर्छ। राज्यको चाहिँ चौथो अङ्ग रूपमा रहेको प्रेस स्वतन्त्रता यदि त्यो स्वतन्त्र हुन सकेन भने राज्यमा भएका सामाजिक गतिविधिहरू जनताका कुराहरू अगाडि आउन सक्दैन।
घटना विश्लेषण र विचार शुक्लाफाटा समाचार तपाईँले शुक्लाफाटा एफएम 99.4 मेगार्ज, बारासिङ एफएम 102.2 मेगार्ज, बझाङको साइपाल एफएम 100.6 मेगार्ज, बझाङकै सेती सामुदायिक एफएम 93.6 मेगार्ज र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्र वायर एप्सबाट संसारभर सुन्न सकिने शुक्लाफाटा समाचार सुनिरहनु भएको छ। समाचारमा पालो भएको छ विश्रामको।
मृगौला पिसाब नलीमा पत्थरी भएका तथा प्रोस्टेट ग्रन्थीबाट ग्रसित बिरामीहरूका लागि सुवर्ण अवसर। अन्तर्राष्ट्रिय जगतमा ख्याति प्राप्त वरिष्ठ युरोलोजिस्ट मूत्ररोग विशेषज्ञ डाक्टर सञ्जय खड्की एमएस युरोसर्जनद्वारा मिनी पिसिएनएल दूरबीन पद्धतिद्वारा 5 mm को मसिनो प्वाल पारी मृगौला तथा पिसाब नलीको पत्थरीको शल्यक्रिया गरिनुका साथै प्रोस्टेट ग्रन्थीका कारणले पिसाबको धार मसिनो हुने, छिनछिनमा पिसाब लाग्ने, पुरै पिसाब ननेख्रने, राति धेरै पटक पिसाब गर्नुपर्ने समस्या ग्रसित बिरामीहरूले प्रोस्टेट ग्रन्थि सम्बन्धी अपरेशन बिना चिटफाड अत्याधुनिक दूरबीन मसिनद्वारा
यही वैशाख 27 र 28 गते
सीमित बिरामीहरूको मात्र शल्यक्रिया गरिने भएकाले इच्छुक बिरामीहरूले
वैशाख 26 गते भित्र
अनिवार्य रूपमा नाम दर्ता गराउन हुन अनुरोध गरिन्छ।
बिरामी जाँच्ने तथा शल्यक्रिया गरिने समय वैशाख 27 र 28 गते
बिहान 10 बजेदेखि स्थान नवजीवन अस्पताल प्राली धनगढी कैलाली। सम्पर्क फोन 091-521-200
तपाईँको
सेवामा हाजिर छ, तपाईँको मान अनि शान अनुसारको सवारी गराइनेछ।
होइन यो को आयो फेरि?
आहा काजी साहब, यो कति राम्रो रिक्सा!
अनि राम्रो नभएर के हुन्छ त? यो हाम्रै महेन्द्रनगरमा रहेको मेगा ट्रेडर्स भारतमा निर्माण गरिएका विभिन्न कम्पनीका यी रिक्सा हाम्रो यहाँ सुपथ मूल्यमा पाउनुका साथै सन्तोषजनक मर्मत पनि गरिन्छ। पहिलो पटक 1 वर्ष ग्यारेन्टी भएका यी रिक्साका ब्याट्रीहरू यी रिक्साहरूका लागि हामीलाई सम्झनौ। मेगा ट्रेडर्स, प्रोप्राइटर कृष्ण बहादुर शाह। सम्पर्क नम्बर 98-48-700-705।
अस्पताल नजिक रेड क्रस भवन।
खुशीको खबर, खुशीको खबर, खुशीको खबर।
अब स्वास्थ्य उपचारका लागि अन्यत्र धाउनु नपर्ने गरी तपाईँहरूकै सहर महेन्द्रनगरको गली नम्बर 3 को फ्रीलाइन स्थित यामाहा सोरुमको पश्चिमपट्टि रहेको कञ्चन हेल्थ क्लिनिक छाला तथा यौन रोग, स्त्री तथा प्रसूति रोग, पेट तथा अल्सर रोग, नसा तथा मानसिक रोग र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टरहरूद्वारा विशिष्ट सेवा प्रदान गरिने हुँदा समयमै नाम दर्ता गराउन हुन जानकारी गराउँदछौ।
डाक्टर गोविन्द रोकाया, MBBS, MO, जर्नल फिजिसियन, प्रत्येक दिन बिहान 8 बजेदेखि साँझ 8 बजेसम्म।
डाक्टर स्मृति रावल, MBBS, MO, जनरल फिजिसियन, प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 5 बजेसम्म। हाम्रा सेवाहरू अल्ट्रासाउन्ड, USG, भिडियो एक्सरे, एक्सरे ल्याब सेवा र नेबुलाइजर सेवा।
कञ्चन हेल्थ क्लिनिक, गल्ली नम्बर 3, फ्रीलाइन यामाहा सोरुमको पश्चिम पट्टी। सम्पर्क नम्बर 099-521-606, 98-00-606-596।
सूचना सूचना सूचना। तपाईँको घर नजिक जनज्योति चोकमा लाइफ केयर फार्मेसी यही वैशाख 2 गतेबाट खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रो यहाँ फार्मेसी सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइन्छ। एकपटक सेवाको मौका अवश्य दिनुहोला। सम्पर्क स्थान लाइफ केयर फार्मेसी जनज्योति चोक भाँसी कञ्चनपुर, प्रोप्राइटर निर्मला जोशी। सम्पर्क नम्बर 98-48-74-20-44।
कहिले?
अहिले त नै।
अनि कहिले? अहिले नै।
अझै सुरसार छैन।
अनि कहिले त?
अहिले त नै।
होइन, अनि कहिले त? अहिले त नै। अनि कहिले हो त?
कहिले हो त? अनि
अहिले त नै।
कति सोधे होला नि?
आ बुढा सोध्ने सोध्दै गर्छन्, हाम्रो योजना छँदैछ। लैन
सोध्नेले सोध्दै गर्छन्, तर पहिले आफ्नो सपना पुरा गरेर मात्र नयाँ सपनाको जन्म दिउँ। उपयुक्त समयमा बच्चा जन्माउनको लागि परिवार नियोजनका साधन प्रयोग गरौँ। आफूलाई उपयुक्त हुने परिवार नियोजनका साधनबारे परामर्श लिन स्वास्थ्य संस्था जाउँ।
राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र USAID र सुआहारा
भन्छिनामा परिवारकै स्वास्थ्यका लागि।
विश्रामपछि समाचारमा पुनः स्वागत छ। बाँकी खबर। कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा महिलाहरूको लागि साथ दिने आधारभूत तालिम सुरु भएको छ। बेलडाँडी गाउँपालिकाको महिला तथा बालबालिका शाखाको आयोजनामा महिलाहरूको लागि आधारभूत तालिम आयोजना गरिएको महिला तथा बालबालिका शाखाका प्रमुख कमला जोशीले जानकारी दिनुभयो। छरिएर रहेका महिलाहरूलाई समूहकरण गराई, समूह समितिमा आबद्ध गराई, समूह समितिमा बसेर कसरी कार्य गर्ने, कस्तो व्यवहार गर्ने, कसरी महिला विकास समूह समिति परिचालन गर्ने, ऋण लगानी कसरी गर्ने, समितिमा मिलेर कसरी बस्ने, सामुदायिक क्रियाकलाप कसरी गर्ने, आफ्नो व्यक्तित्व विकासका साथसाथै महिलाको विकासहरू कसरी गर्न सकिन्छ, घरेलु हिंसा लैङ्गिक हिंसालाई अन्त्य गर्नमा महिलाको भूमिका के भन्ने कुराहरू सहभागीहरूलाई सिकाई सशक्तिकरण गर्ने मुख्य उद्देश्य रहेको उहाँले बताउनुभयो। बेलडाँडी गाउँपालिका वडा नम्बर 1 वडाध्यक्ष अमर बहादुर खत्रीले महिला हकितका लागि सबैले जागरूकताका साथ घरदेखि जीवनदेखि र जीवनशैलीलाई नै परिवर्तन गर्दै समाजलाई पनि सुधार्नुपर्ने बताउनुभयो। तालिमको भरपूर फाइदा सहभागीहरूले लिनुपर्नेमा उहाँले जोड दिनुभयो। वडा नम्बर 5 अध्यक्ष तथा बेलडाँडी गाउँपालिका सामाजिक विकास समितिका संयोजक कृष्णबहादुर रोकायाले तालिममा धेरै नयाँ अनुहारलाई सहभागी गराइएको बताउनुभयो। सबैलाई समूहभित्र ल्याउनुपर्ने भन्दै सबै महिलाहरूलाई सशक्तिकरण बनाउनु पर्नेमा उहाँले जोड दिनुभयो। कार्यक्रमका प्रमुख अतिथि तथा बेलडाँडी गाउँपालिकाका अध्यक्ष धनबहादुर थापाले विकास भनेको ग्राभेल पुल भवन आदि मात्रै नभएको बताउँदै मानव विकास पनि सँगसँगै हुनुपर्ने बताउनुभयो। उक्त आधारभूत तालिममा 30 महिलाहरूको सहभागिता रहेको छ। सहभागी महिलाहरूले तालिमले आफूहरूको जीवन व्यवहारमा सकारात्मक परिवर्तन आउनेमा विश्वस्त रहेको बताएका छन्। गर्मियामा पानीका मुहान सुक्न थालेपछि डोटीको झोराइल गाउँपालिका वडा नम्बर 3 थरीगाउँका बासिन्दाहरू धमाधम बस्ती सार्न थालेका छन्। गाउँमा पानीका मुहान सुकेकाले थरीगाउँका बासिन्दाहरू बस्ती सार्न थालेका हुन्। गाउँबाट करिब 1 दूरीमा खोप्चे पानी र पूर्वेली मुहान भए पनि पानी पर्याप्त नहुँदा उनीहरू बस्ती नै सार्न बाध्य भएका हुन्। करिब 45 परिवार भने पानीको समस्या झेल्न नसकेर बस्ती नै सारेर ठुली गाडमा झरेको स्थानीयवासी कृष्ण थापाले बताउनुभयो। पानीको अभाव झेल्न नसकेर थरीगाउँको बस्ती वर्षेनी वर्षियाममा गर्मियामा ठुली गाडमा पुग्न थालेको 4 दशक थालेको छ। पानीकै लागि बस्ती सार्नुपर्ने बाध्यता रहे पनि पानीको व्यवस्थापनका लागि पर्न नसकेको उहाँले बताउनुभयो। पानीको अभाव झेल्न नसकेर थलीगाउँको बस्ती वर्षेनी गर्मियाममा ठुलीगाडमा पुग्न थालेको 4 दशक हुन लागेको ठुलीगाड स्थित विभिन्न गरेका स्थानीय रोज कलेलले पनि बताउनुभयो। खानेपानीका लागि थुप्रै निकायमा पहल गरे पनि अहिलेसम्म योजनामा नपरेको थलीगाउँका स्थानीयवासीहरूको गुनासो रहेको छ। यसै गरी डोटीको बडीकेदार पनि विकट गाउँपालिकामै रहेको छ। त्यहाँ अन्य विलासी सुविधाको त कुरा छैन, शिक्षा स्वास्थ्य सडक लगायतका आधारभूत सुविधाको पनि सहज पहुँच पुगेको छैन। बडीकेदार गाउँपालिका 3 बगडाको अवस्था झनै नाजुक रहेको छ। खानेपानीको अभावले यसरी गाजेको छ कि बगेडावासी जनावरले खाने मुहानको पानी खानलाई बाध्य भएका छन्। गाउँको एउटा मात्रै खानेपानीको मूलमा गाई भैँसी बाख्रा कुकुरदेखि मान्छेले समेत पानी खानु परिरहेको स्थानीय कर्णबहादुर बमले बताउनुभयो। पानीको अरू स्रोत नहुँदा फोहोर नै भए पनि खानुपर्ने बाध्यता रहेको र त्यहाँ एउटा मूल पनि गाउँबाट झन्डै 1 दूरीमा रहेको उहाँले बताउनुभयो। अछामको साँपेबगर नगरपालिका वडा नम्बर 2 जालपादेवीमा त्रिपुरा बहुमुखी क्याम्पसको भवन निर्माणका लागि जग खन्ने क्रममा सुन र चाँदी जस्तै देखिने पहिलो र सेतो धातु फेला परेको छ। भवन निर्माणका लागि जग खन्ने क्रममा सुन जस्तै देखिने पहिलो धातु र चाँदी जस्तै देखिने सेतो धातु केही मात्रामा फेला परेको जिल्ला प्रहरी कार्यालय अछामका इन्सपेक्टर कलेन्द्र विक्रम साईले शुक्ला फाटा एफएमलाई जानकारी दिनुभयो। फेला परेका धातु प्रहरीले आफ्नो हिरासतमा राखेको छ। फेला परेका धातुहरू सुन र चाँदी नै हुन् भनेर परीक्षण नगरिकनै भन्न नसकिने उहाँले बताउनुभयो। धातुको परीक्षणका लागि केही समय लाग्ने प्रहरीले जनाएको छ। सरकारले आगामी आर्थिक वर्षको निधित्त कार्यक्रम आज प्रस्तुत गरेको छ। नयाँ बारेश्वरस्थित सङ्घीय संसद भवनबाट राष्ट्रपति विद्यादेवी भण्डारले सरकारको तर्फबाट यस वर्षको निधित्त कार्यक्रम प्रस्तुत गर्नुभएको हो। संसदमा निधित्त कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारले सार्वजनिक गर्दै प्रशासनलाई विकास मैत्री बनाउन सुरु गरिएको बताउँदै अर्थतन्त्रलाई गतिशील बनाइएको बताउनुभयो। सरकार र निजी क्षेत्रबीच समन्वय गरिएको उल्लेख गर्दै राष्ट्रपति भण्डारले पहाडमा सुरुङ पानी जहाज र रेलका विषय यथार्थमा परिणत हुँदै गएको दावी गर्नुभयो। जनताको सुख दुःखमा सरकार पुगेको हावाहुरी प्रभावितलाई सहयोग गर्न 12 वर्ष पुगेको पुनर्निर्माण कार्यमा उल्लेखनीय प्रगति भएको पनि सरकारले दावी गरेको छ। भूकम्पपछि बन्द रहेको तातोपानी नाका र सुक्खा बन्दरगाह सञ्चारमा आउने विषयलाई सरकारले सफलताको रूपमा लिँदै नीति तथा कार्यक्रममा प्रस्तुत गरेको छ। सबै स्थानीय तहमा रोजगार केन्द्र स्थापना, मलेसिया र जापानसँग श्रम सम्झौता भएको, ज्येष्ठ नागरिकहरू स्वास्थ्य बिमा, प्रधानमन्त्री रोजगार कार्यक्रमलाई सरकारले प्राथमिकतामा राखेको छ। पर्यटक आगमनमा 33% बढेको दावी गर्दै हिमशिखर सफाई अभियान सुरु गरिएको पनि नीति कार्यक्रममा उल्लेख गरिएको छ। सङ्घ प्रदेश र स्थानीय तह बीच समन्वय बढाउँदै लैजाने, प्रदेश र स्थानीय तहको क्षमता विकास गरिने, जिल्ला समन्वय समितिको भूमिकालाई प्रभावकारी बनाइने, क्षेत्रगत विकासका कार्यक्रमलाई दिगो विकास लक्ष्यका कार्यक्रमसँग जोड्दै लगिने, विक्रम सम्बद्ध 2100 नेपाललाई विकसित देश बनाइने, लामो समयदेखि अधुरा रहेका राष्ट्रिय गौरवका योजनाहरूलाई समयमा नै पूरा गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। निजगढ विमानस्थलको निर्माण कार्य तीव्र बनाउने, आउने वर्ष नै माथिल्लो तामाकोशी जलविद्युत आयोजना गर्ने, 4 वर्षमा मध्यपाटी लोकमार्ग सम्पन्न गर्ने, कोशी र कर्णाली कोरिडोरको सबै खण्ड खोल्ने विषयलाई पनि सरकारले प्राथमिकतामा राखेको छ। आगामी वर्ष 5 लाख रोजगारीको अवसर सिर्जना गरिने, साथै प्रदेशमा साथै औद्योगिक क्षेत्र स्थापना गर्ने, आगामी वर्षदेखि नवलपरासीबाट फलाम खाने उत्खनन सुरु गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई 24 घण्टा सञ्चालन गर्ने, अन्य विमानस्थलमा रात्रिकालीन उडान सुरु गर्ने, राष्ट्रिय राजमार्गका खण्डहरूमा पनि आपतकालीन धावन मार्ग बनाउने विषय पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी मैत्री वातावरण भएको बताउनु भएको छ। दक्षिण एसियाली उद्योग वाणिज्य महासङ्घका प्रतिनिधिहरूसँग आज भएको अन्तर्क्रिया कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताउनु भएको हो। प्रधानमन्त्री ओलीले नेपालले मात्र होइन दक्षिण एसियाले नै आर्थिक विकास र उन्नतिलाई प्राथमिकतामा राख्नुपर्ने जोड दिँदै समृद्ध दक्षिण एसिया र सुखी दक्षिण एसियालाई एसियाले देख्ने नेपालको चाहना भएको बताउनुभयो। प्रधानमन्त्री ओलीले यस क्षेत्रले समृद्धि हासिल गर्ने अहिले उपयुक्त समय भएको बताउनुभयो। प्रधानमन्त्री ओलीले वर्तमान सरकार सुशासन र विकासलाई महत्त्व दिएर अघि बढाइरहेको बताउनुभयो। सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका मन्त्री कृष्णराज सुवेदीले खेलकुद क्षेत्रको विकास गर्नका लागि तिनै तहका सरकारले मिलेर काम गर्नुपर्ने बताउनु भएको छ। आज कञ्चनपुरको भीमदत्त नगरपालिकाद्वारा आयोजित सुदूरपश्चिम प्रदेश स्तरीय दोस्रो मेयर कप पुरुष खुला भलिबल प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री सुवेदीले यस्तो बताउनु भएको हो। प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री सुवेदीले सुदूरपश्चिम प्रदेशमा पर्याप्त सक्षम खेलाडी रहेको बताउँदै 8 वटा राष्ट्रिय खेलकुद प्रतियोगितामा सहित सुदूरपश्चिम प्रदेशको प्रस्तुति राम्रो रहेको जिक्र गर्नुभयो। 14 वटा टिमहरूको सहभागिता रहेको भलिबल प्रतियोगिताको उद्घाटन समारोहका सभापति भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्ट रहनु भएको थियो भने विशिष्ट अतिथि उद्योग वन वातावरण तथा पर्यटन राज्य मन्त्री प्रकाश रावल, प्रदेशसभा सदस्य लालबहादुर खड्का रहनु भएको थियो। प्रतियोगिताको उद्घाटन कार्यक्रममा 53 जना खेलाडीहरूलाई सम्मान समेत गरिएको थियो। कार्यक्रममा बोल्दै उद्योग वन वातावरण तथा पर्यटन राज्य मन्त्री रावलले सुदूरपश्चिम प्रदेश सरकारले खेलकुदका लागि विगतका वर्षमा छुट्याएको बजेटभन्दा आगामी आर्थिक वर्षका लागि बढी बजेट छुट्याउनु पर्ने धारणा राख्नुभयो। मेयरको भलिबल प्रतियोगितामा प्रथम हुनेलाई 1,11,111, दोस्रो हुनेलाई 75,111, तेस्रो हुनेलाई 50,111 नगद पुरस्कार प्रदान गरिनेछ। साथै सर्वोत्कृष्ट खेलाडीलाई 10,000 र उत्कृष्ट खेलाडीहरूलाई जनै 5,000 पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ। यो समाचार तयार पारुन्जेलसम्म 2 वटा खेलहरू सम्पन्न भइसकेका थिए, जसमा पहिलो खेल कञ्चनपुरको भीमदत्त नगरपालिका र डन्डेलधुराको परशुराम नगरपालिकाका बीच भएको थियो, जसमा भीमदत्त नगरपालिका विजय भएको छ। त्यसै दोस्रो खेल डन्डेलधुराको नवदुर्गा गाउँपालिका र पैतडीको मेलौली नगरपालिका बीच भएको थियो, जसमा मेलौली नगरपालिका विजय भएको भीमदत्त नगरपालिकाका स्रोत व्यक्ति भवानी पन्तले जानकारी दिनुभयो। खेल राति 10 बजेसम्म महेन्द्रनगरको खुला मञ्चमा सञ्चालन हुने पनि जनाइएको छ। अब समाचार बुलेटिनको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। सुदूरपश्चिम प्रदेश सरकारद्वारा प्रदेश आर्थिक नियमावली 2076 स्वीकृति प्रदान, राजस्व सङ्कलनमा केन्द्र सरकार लसिलो नभई संघीयता धान्न पर्दै सरकारलाई गाह्रो हुने मन्त्री बोहराको भनाई, आज विश्व प्रेस स्वतन्त्रता दिवस विभिन्न कार्यक्रम गरी मनाइयो, टुटीका विभिन्न स्थानमा खानेपानीको हाहाकार, संघीय सरकारद्वारा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक, नेपालमा लगानी मैत्री वातावरण भएको प्रधानमन्त्रीको जोड र सुदूरपश्चिम प्रदेश स्तरीय दोस्रो मेयर कप पुरुष खुला भलिबल प्रतियोगिता कञ्चनपुरको भीमदत्त नगरपालिकामा सुरु। हवस् त अहिले समाचार बुलेटिन सकिन्छ। तपाईँको गाउँठाउँमा पनि कुनै घटना समाचार भए 0905205774 टिपाउन सक्नुहुनेछ। यतिजेलसम्म प्रविधि कक्षबाट प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र मनोजाजीलाई धेरै धेरै धन्यवाद।